नमस्कार, कार्यक्रम हाम्रो नगरमा म श्रीधर उपाध्यायको आजदेखि तपाईँले यो कार्यक्रम यही समयमा सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामी विकास र सुशासनका लागि नगर तथा गाउँ तहमा भएका अभ्यासबारे छलफल गर्नेछौँ। छलफलका लागि आजको कार्यक्रममा हुनुहुन्छ गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेल। पौडेलज्यू, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
धन्यवाद, नमस्कार सिरजी।
यहाँको हिजो आजको व्यस्तता
विशेष त हामी लामो समयको अन्तर्गत स्थानीय तहमा आयौँ र सङ्घीय संरचना अन्तर्गत तिन तह सरकार बनिसके पश्चात जनताको चाहना र आकाङ्क्षा अनुरूप कतिपय विकास निर्माणका काम लगायत अन्य विषयहरूमा जनताको चाहना बुझ्ने, आकाङ्क्षा बुझ्ने र आफूले गर्न सक्ने कामको सन्दर्भमा समीक्षात्मक तरिकाले छलफलको आधार अगाडि बढ्ने तरिकाले अगाडि बढिरहेछौँ।
हामी 2076 सालको पूर्व सन्ध्यामा छौँ, सुरुवात गर्दैछौँ। 2075 साल पनि सकिएको छ। अलिकति सुरुवातमा संक्षिप्त सारांशमा खिचौँ, 2075 साल गैंडाकोट नगरपालिकाको लागि कस्तो रह्यो?
विशेष श्रीधरजी, तपाईँले अत्यन्त महत्त्वपूर्ण क्वेसन सोध्नुभयो। हामी लामो समयको अन्तराल पछि स्थानीय तहमा आयौँ, तथापि हाम्रो बिचमा हामी जति बेला शपथ ग्रहण गऱ्यौँ, शपथ ग्रहण गरिसके पश्चात हामी गैंडाकोट, हाम्रो पार्टी गैंडाकोट पार्टी हुनु पर्थ्यो, हाम्रा विचारहरू गैंडाकोटका जनताका विचार साझा हुनुपर्थ्यो, तथापि त्यो हुन सकेन। ढिलै भए पनि त्यसको बुझाइको सुरुवात क्रममा गइरहेका छौँ र मलाई लाग्छ कतिपय तिता मिठा घटना परिघटनाका बावजुद समीक्षात्मक रूपले विकास निर्माणको तहमा अगाडि बढौँ। यो विगतलाई अबको सन्दर्भमा 75 साललाई फर्केर हेर्नुभन्दा पनि 76 साल जब सुरुवात भइसकेको छ त्यसका उन्नतिका दिनहरू, सुरुवातका पाइलाहरू, हाम्रो विचार सिद्धान्त नीति कार्यक्रम, गैंडाकोटवासी जनताको नीति सिद्धान्त विचारको कार्यक्रम भएर अगाडि बढोस्, यही नै शुभेच्छा प्रकट गर्न चाहन्छु।
अलिकति बढी विवादमा पर्यो होइन गैंडाकोट नगरपालिका, विवादमा पर्यो 75 सालमा किन?
विशेष त्यो विवादमा पर्नुहुन्थ्यो म तपाईँको मिडिया मार्फत भन्न चाहन्छु। जति बेला हामी शपथ ग्रहण गऱ्यौँ, शपथ ग्रहण गरिसके पश्चात हामी 76 टिम एउटै हुनुपर्थ्यो, कार्यपालिकाको 28 टिम एउटै हुनुपर्थ्यो। तथापि एकजना कर्मचारी नियुक्ति गर्ने सन्दर्भमा नीतिगत आधारमा त निर्णय ठिक छैन, नगरौँ मैले भनिरहेको थिएँ, त्यसले पनि करिब 6 महिना जस्तो अल्झाउने काम भयो। अनि दुईवटा, एउटा चामल मिल र एउटा हेचरीको सन्दर्भमा व्यापक अनियमितता भ्रष्टाचार भयो भन्ने कुराहरू आए, अनियमितता भ्रष्टाचार व्यापक छ भने कारवाही गरौँ, म त्यसलाई तयार छु। हामी त विभेद भएर 18 एकातिर सही गर्ने, अरू बाँकीकातिर रहने होइन, 18 सही गरिदिनुभयो। म आज तपाईँको मिडियाबाट खोल्न चाहन्छु, भ्रष्टाचार भन्नुभयो, 18 सही गरिदिनुभयो। आज छानबिन समिति गठन गरेको छु, आजसम्म कुनै रिपोर्ट आएको छैन। जसले अभियोग लगाउनु भएकै दशा छानबिन समिति छ, मैले जस्तो रिपोर्ट आउँछ त्यसलाई कारवाही गर्न तयार छु। अनि त्यसै गरी तपाईँलाई भन्न चाहन्छु, अर्को 18 साथीहरूले कर्मचारी नियुक्ति गर्नु उचित छ भन्नुभयो, 3 समिति बनाए, कानुन तरिकाले मिल्दैन प्रतिबन्ध दिनुभयो, त्यो पनि राम्रै रह्यो। अर्को फेरि आयो, नगर प्रमुखले व्यापक अनि भ्रष्टाचार 2-2 करोडसम्म खायो भन्ने कुराहरू आए, म क्लियर थिएँ। नगर कार्यपालिका अन्तर्गत रहेका विषय छानबिन गर्ने अधिकार नगर कार्यपालिकाभित्र छ, न कि म नगर प्रमुख भए पनि, म नगर प्रमुख भइरहँदा पनि मैले नगरपालिकाको डकुमेन्ट घर ल्याउने अधिकार मलाई छैन। त्यस्तो भने सर्वोच्च अदालतको न्यायाधीश, प्रधान न्यायाधीशले डकुमेन्ट घर ल्याएने, डकुमेन्ट प्रधान न्यायाधीशले घर ल्याएने, अनि प्रधानमन्त्रीले घर ल्याएने, मुलुक कहाँ पुग्छ हामी? हामी त्यसो हुँदा कतिपय सन्दर्भमा यो नगरौँ भएका तिता मिठा कुराहरू छन्, नगर छानबिन गरौँ भनिरहँदा पनि त भएन, तथापि आखिरमा के भने प्रतिबन्ध दिनुभयो, भ्रष्टाचार छैन भने क्लिन चिट भयो, राम्रै भयो। मलाई लाग्छ एकपटक राष्ट्रिय रूपमा अलिकति नराम्रो भयो र व्यक्तिगत जीवनमा भन्यो भने म तपाईँको मिडिया मार्फत भन्न चाहन्छु, कुनै दिन सामाजिक, आर्थिक र चारित्रिक कलङ्क लाभ म त्यो दिन आफूले पाक पदार्थ छोड्नुपर्छ है। हामी कुन संस्कारबाट गएका भने हामी घाँटीसम्म तर कसम भनिसकेपछि कसम भन्ने संस्कार हो हाम्रो, एउटा कुनै ढुङ्गालाई साँचेर छातीमा हात राखेर कसम खाइसकेपछि त्यो गर्दैन भने संस्कार हो हाम्रो। अनि हाम्रो संस्कार अर्को के पनि हो भने कुनै गीताको किताब छोएर गरिसके पश्चात हामी यो पाप लाग्छ भने डराउने संस्कार, हामी त्यो संस्कारतिर पनि जानु जरुरी छ, म त्यो पनि भन्न चाहन्छु।
जस्तो गैंडाकोट नगरपालिकाको अभिभावक, यहाँ नगर प्रमुख हुनुहुन्छ, अभिभावक हुनुहुन्छ, अभिभावक भइसकेपछि अलिकति सबै पक्षलाई मिलेर मिलाएर लिएर जानुपर्ने नैतिक कर्तव्य पनि हो यहाँको, मिलाउन नसक्नु भयो कि नखोज्नु भयो?
म तपाईँलाई भनौँ, अब के गरौँ, मैले मिल्ने नाममा मेरो नगर प्रमुखको पदवटा छोड्नु मिल्दो रहेनछ क्या अरे, तपाईँले हेर्नुहोस् अरू मिल्नु पर्ने के छ? तपाईँ सम्पूर्ण यो नेपाल अधिराज्य भरिरहेका सम्पूर्ण राजनीतिक दलहरू, सामाजिक सङ्घ संस्थाहरू, मिडियाको साथीहरूलाई भन्न चाहन्छु, मैले मिलाउने सन्दर्भमा गरेका प्रयत्नहरू, तैँले तेरो यो हट गरिस् भन्ने कुनै आउँछ भने त्यति बेला म 100 जनताको अगाडि उठपस गर्न तयार छु। तथापि मलाई जनताले अनुमोदन गरेर दिएको मेयरको पद चाहिँ अहिले टपक्कै कुनै अर्का दिउँदा, त्यो त सायद नहोला नि।
पक्कै पनि अलिकति अब हामी विषय केन्द्रित हौ नगर विकास योजना जुन तेस्रो नगरसभाले पारित गरेका नगर विकास योजनामा केन्द्रित भएर थोरै छलफल गरौँ अब गैंडाकोट नगरपालिकालाई क्लिन सिट बनाउने अभियान किन तुइयो यो
अत्यन्त महत्त्वपूर्ण लिएर आउनु तपाईँले अभियान जस्तै गैंडाकोट नगरपालिका अन्तर्गत रहेका धेरै नीति तथा कार्यक्रम बनाउनु बजेट बनाउने सन्दर्भमा नीति कार्यक्रम बढी यो बल्ल ठाउँमा आउनु तपाईँ नीति कार्यक्रम जसले नेतृत्व गर्छ उसले नीति कार्यक्रम बनाउने हो कि होइन नीति कार्यक्रम बनाउने सन्दर्भमा अब त म त भन्न चाहन्छु अबको नगरसभामा नीति कार्यक्रम बनाउनु ल्याउनु सबै 28 कार्यपालिका सदस्य साथीहरू सबभन्दा राम्रो नीति कार्यक्रम जसले उसको पास गराउन जानुपर्ने अवस्था आयो विषयगत शाखाहरू मैले विशेष शाखा साथी छोडिदिएँ तथापि एउटा नगरपालिकाले गरेको योजनामा एक वर्षमा यो गरियो भन्ने राष्ट्रिय रूपमा देखाउने योजना कुन त गर्न सकेन म त्यसको लागि तपाईँको मिडियामा क्षमाचन गर्न चाहन्छु तथापि पनि मैले तथापि आफ्नै प्रयत्नमा भूमिगत सिँचाइबाट सिँचाइको तहमा काम सम्पन्न भइसकेको छ विद्युतीकरणको काम सम्पन्न भइसकेको छ
पछि आउनेछौँ हामी यो क्लिन सिट अभियानकै सन्दर्भमा कुराकानी गरौँ नगरपालिकाले नीति तथा कार्यक्रममा वन वातावरण स्वास्थ्य र सरसफाइको पहिलो बुँदा 27 बुँदामा यहाँले अगाडि सार्नु भएको छ यो दुर्भाग्यवश यसलाई प्रभावकारी रूपमा अगाडि बढाउन सकेनौँ तर पनि अहिले तपाईँ केही समय पश्चात यो कार्यक्रम सकेर फेरि हरियाली गैंडाकोट भन्ने एउटा कार्यक्रमको समुद्घाटन गर्न जाँदै हुनुहुन्छ जबकि त्यत्रो नगर तहबाट सुरु भएको कार्यक्रमलाई चाहिँ प्रभावकारी बनाउन नसकेपछि अब फेरि कुनै एउटा सङ्घ संस्था व्यक्ति विशेष समुदायले गरेको कार्यक्रममा गएर समुद्घाटन गर्दा कस्तो महसुस हुनेछ
मैले त्यही त भने आफैले आफ्नो मैले यो नगरपालिका आइमा आइसके पश्चात मैले बनाएका नीतिगत योजनाहरू वार्ड नम्बर 1-18 प्रभावकारी तेल जानु पर्थ्यो प्रभावकारिता साथ कारण हुनु पर्थ्यो तथापि सङ्घ संस्थाको साथीहरू गर्न थाल्नुभयो उठान त हामीले गऱ्यौँ हामीले गरेको उठानलाई संस्थाले अत्यन्त राम्रोसँग लाग्नुभयो यो परिश्रय हो र हाम्रो बुझाइ हुने मैले महसुस गरिरहेको छु
अर्को फोहोर व्यवस्थापनमा नगर चाहिँ अलि फितलो प्रभावकारी रूपमा काम गर्न सकेन फितलो व्यवस्थापन भयो भनेर जनगुनासो अलिकति बढी नै बढेको पाउँछौँ यसलाई चाहिँ कसरी हेरिरहनु भएको
तपाईँले भनेको कुरो यथार्थ के हो भने वास्तवमा लामो समयको अन्तरालमा हाम्रो एउटा व्यवस्थापनको पाटोमा पनि यो फोहोरको वर्गीकरण गर्ने जान्नौँ हामीले पहिला नगरपालिका नभइरहँदा नगरपालिका नभइरहेको अवस्थामा फोहोर फोहोरकै सन्दर्भ भन्यो भने यति बढी मात्रामा फोहोर निक्लेको पनि थिएन जब नगरपालिका पनि भयो भइसके प्रत्येकको घर घर हेर्नुहोस् अहिले बोरा झुन्निएकै छ हामी वर्गीकरण गर्ने तर्फ लागेनौँ तथापि अहिले अब हाम्रो सिकाएको अनुभूतिको आधारमा नगरपालिकाको बजेटबाटै फोहोर व्यवस्थापन गर्ने भन्दा पनि यसलाई निजी क्षेत्रलाई निजी क्षेत्रको सहकारमा अगाडि बढ्दा प्रभावकारिताले गर्न सकिन्छ र वर्गीकरणको आधार गर्न सकिन्छ भन्ने सन्दर्भमा अहिले निजी क्षेत्र आह्वान पनि गरिसकेका छौँ र निजी क्षेत्रबाट गरी 5-6 फर्महरू परिसकेका छन् अब सहकारीको आधारमा अगाडि बढ्न नै हो
जस्तो गैंडाकोट नगरपालिकाकै एउटा भ्रमण थियो धरानमा म पनि त्यसमा सहभागी हुने अवसर पाएको थिएँ हामी धरान पुगेका थियौँ धरानमा फोहोर व्यवस्थापनको पाटोमा केही अध्ययन अवलोकन भएको थियो त्यत्रो धरानभरिबाट चाहिँ जम्मा 1-2 मात्र फोहोर निस्किने गर्थ्यो कि गल्ने कच्चा पदार्थ चाहिँ स्वयं घरमै उहाँहरूले व्यवस्थापन गर्नु हुँदो रहेछ त्यसरी अगाडि बढ्न चाहिँ हामी किन नसक्ने
विशेष यो मैले तपाईँलाई भन्दै थिएँ जस्तै हामी कृषि प्रधान देश हो कि होइन आज हामी कृषि प्रधान देश भनेको छौँ पेसा के भन्दा कृषि भनेको छौँ तथापि मलाई मन लाग्छ तपाईँ र मेरै घरमा गएर हेर्ने भने पनि अहिले दैनिक दिनदिन तरकारी र चट्टी समय उत्पादन गर्न सकेका छैनौँ हामी कृषि के आधार भन्दैछौँ हामी वास्तवमा अहिले भन्ने खातिर गर्ने खातिर गरिरहेका छौँ तथापि अहिले फोहोरबाट गल्न सर्नेको यदि सङ्कुचित गरेको सन्दर्भमा यदि त गैंडाकोटकै सन्दर्भमा भन्यो भने हामीसँग जग्गा जमिन नगद छैन तथा भाडा बस्ने साथीहरूले गमलामा टमाटर खुर्सानीसम्म त्यो व्यवस्थापन गर्न थाल्यो भने त्यो गल्ने फोहोरलाई गर्न थाल्यो भने एकातर्फ तरकारीको उत्पादन अर्कातर्फ फोहोरको व्यवस्थापन अब यसलाई निजी क्षेत्रसँग सहकार्य गरेर जाने सन्दर्भमा यसलाई समेत जोडेर जाने सोचका साथ अगाडि बढ्नेछौँ
अर्को प्रश्न यो चाहिँ नगरवासीको प्रश्न यहाँलाई चाहिँ धेरै नगरवासीले गर्ने प्रश्न मेरो घरमा यति गते फोहोर आउँछ भनेर एकिन चाहिँ किन नगरपालिकाले तोक्न सकेन तालिकालाई किन प्रभावकारी रूपमा अगाडि बढाउन सकेन भन्ने उहाँहरूको जिज्ञासा प्रश्न छ यहाँलाई
विषय त के हो भने अब प्रत्येक दिन पन्ध्र दिनको अन्तरालमा प्रत्येक वार्डहरू जानुपर्ने हो तथापि साधनै हो मानिलिनुहोस् कुनै दिन पञ्चवटा कुनै दिन बिग्रेला कुनै दिन केही बनाउनु पर्ला त्यो व्यवस्था पनि 1-2 यताउता परेको मैले पनि थाहा पाइरहेको छु र कतिपय साथीहरूले फोन पनि गरिरहनुहुन्छ तथापि पनि के हो भने हामीले आफैले हामीसँग रहेका प्रत्येक टोल सुधारहरू अहिले म तपाईँलाई एउटा खुसी के मानेमा छु भने गैंडाकोट नगरपालिका अन्तर्गत रहेका आम जनताहरू आम टोलवासीहरू अनि टोल सञ्जालका पदाधिकारीहरू यो नगरपालिका कसरी विकसित र संवेदनशील नगरपालिका बनाउन सकिन्छ भन्ने तमा अत्यन्त लाग्नु भएको छ हुनसक्ला छिना मसिना एकादुई दुई चारजना मान्छेको बिचमा कसरी नराम्रो गर्न सकिएर चिन्तन पनि हुन सक्ला है. तर हाम्रो प्रतिस्पर्धा मेरो प्रति म कस्तो प्रतिस्पर्धा गर्न चाहन्छु भने राम्रोको बिचमा प्रतिस्पर्धा गरेर जान सकेको सन्दर्भमा त्यसबाट निक्लिने परिणाम राम्रो हो. कसैलाई छेकेर अल्झाएर म अगाडि जान्छु भन्ने जुन मानसिकता हो त्यो मानसिकता कोही अगाडि बढ्न सक्छ जस्तो लाग्दैन. तथापि आम जनताको सुझाव र चाहनाबाट नगरवासी दाजुभाइ दिदीबहिनीहरूले उत्साहका साथ काम गरिरहेको सन्दर्भ काम गरिरहेको परिस्थितिबाट अहिले हामीले गरेका दुई तिनवटा बजेट गऱ्यौँ यसमा म आफू सन्तुष्ट भएको महसुस गरेको छु.
ठिक छ, म अलिकति सहरी पूर्वाधार विकासतर्फ पनि केन्द्रित हुन चाहन्छु. जस्तो यहाँले निर्वाचनमा उठ्दै गर्दा यहाँको चुनावी एजेन्डा काली गण्डकी को पानी गण्डकोटको लगानी, जस्तो काली गण्डकीमा बाँध बाँधी सुरुङको माध्यमबाट थुम्सीमा पावर हाउस निर्माण गर्ने सम्भाव्यता अध्ययन गर्ने भनेर यस वर्ष पनि 75-76 विकास योजनामा पनि समेट्नु भएको छ नीति तथा कार्यक्रममा. यो के भइरहेछ? यो चाहिँ
अत्यन्त महत्त्वपूर्ण क्वेसन सोध्नु. मैले उठान गरेका त्यति बेला तिनवटा नारा महत्त्वपूर्ण हो. एउटा काली गण्डकी पानी गण्डकोटको लगानी, त्यसको थुम्सीमा गराउने भनिएको थियो. तथापि यो विषयवस्तु उठान गर्ने दायित्व हामीले गऱ्यौँ. यो हाम्रो मातहत रहेन, सङ्घीय सरकार र सङ्घीय सरकार अन्तर्गत रह्यो. त्यसो भएको हुँदा सङ्घीय सरकार अगाडि बढ्नुपर्छ भन्नेका तर्फ आवेदन रहेका छौँ भने अर्को निजी क्षेत्रका साथीहरूलाई सक्नुभएको छ. निजी क्षेत्रले मौलाकाली हाइड्रो पावर दर्ता गर्नुभयो र कामको सुरुवात मौलाकालीको हाइड्रो पावर दर्ता गरेर वातावरण प्रभाव मूल्याङ्कन तहमा गएर जानुभएको छ. अब त्यसलाई सहजीकरणको पाटमा निजी क्षेत्रले गरेको कामलाई सहजीकरणको पाटमा अगाडि बढाउने र प्रदेश तर सङ्घीय तर तहबाट यसलाई छिटोभन्दा छिटो गर्नु उपयुक्त छ भन्ने तहमा गर्नु उपयुक्त छ र यो राम्रो कार्यक्रम हो भनेर जस्तो राम्रो कार्यक्रम अगाडि बढाउने दायित्व मेरो. अर्को म वर्तमान आउँदैछु मौलाकालीको सन्दर्भमा केबुल कारको कुरा उठान गरेको थिएँ मैले. अहिले मौलाकालीका केबुल कारलाई नगरपालिकाले स्वीकृत गरिसक्यो. निजी क्षेत्रले गर्ने गरी चन्द्रगिरी हिल्सले गर्ने गरी सुरु गरिसक्यो. अर्को तपाईँलाई भन्न म उठाउन गर्न चाहन्छु वैकल्पिक मार्ग भनेको थिएँ मैले ब्रिटिस क्याम्पदेखि झरेखोलासम्म. तथापि यसलाई ब्रिटिस क्याम्पदेखि झरेखोलासम्म नभएर उत्तर दक्षिण चिन र भारत नाका जोड्ने गरी वैकल्पिक राजमार्गको रूपमा अगाडि बढ्नुपर्छ भन्ने विषयवस्तु उठानु भइकन यसले राष्ट्रिय महत्त्वको इस्यु पनि गर्यो र राष्ट्रिय महत्त्वका साथ यो कार्यक्रमले के गर्यो भन्नुहुन्छ भने वैकल्पिक राजमार्गको लागि अगाडि सार्नुपर्छ भनेर राष्ट्रिय लेभलमा कुराहरू आए. यसो हुँदा मैले आफूले सारेका जुन नाराहरू थिए यी अत्यन्त दीर्घकालीन महत्त्व राख्ने नाराहरू, तथापि यी नारालाई अगाडि बढाउने काममा म लागिरहेको छु.
जस्तो यहाँकै कार्यक्रममा यसको सम्भाव्यता अध्ययनको लागि लिखित त्यस्ता प्रतिवेदनहरू तयार भएको छ कि छैन यो तीन वर्षको अवधिमा, यो दुई वर्षको अवधिमा?
मैले तपाईँलाई भने कालीगण्डकी लगानी मौलाकालीका केवल केबुल कारको सन्दर्भमा
त्यसको प्राविधिक पक्षको विषयमा पनि परीक्षण भएको छ कि छैन?
होइन, केबुल कारको विषयमा बाटो र मूल्याङ्कन चाहिँ यही रिपोर्टसम्म पास भएपछि सिद्धियो.
केबुल कारको स्थगित छ त्यो.
अहिले त्यो कामलाई अगाडि बढिरहेछ, त्यो छिटै नै काम अगाडि बढ्ने छ. अब त्यसको बुट्टाको रुखहरूको काउन्टिङ र कटिङको काम बाँकी छ. अनि उसको कालीगण्डकी पानी गण्डकोटको लगानी त्यसको प्रक्रिया अगाडि बढिरहेछ. पात्र परको लागि कतिसम्म निकाल्न सकिने भन्ने निश्चित अगाडि बढिरहेछ. अनि अर्को मलाई लाग्छ यो वैकल्पिक राजमार्गको लागि राष्ट्रिय लेभल डिपिआरमा अहिले नै बजेट किनकि सुरु हुनु सुरुवात हुनेछ. यी त रहे राष्ट्रिय महत्त्वका योजनाहरू. तथापि हामीले गण्डकोट नगरपालिकाभित्र विद्युतीकरणको कार्य काम यो 76 टोटल सम्पन्न गर्नेछौँ. वार्ड नम्बर 18 बाहेक, वार्ड नम्बर 18 मात्र बाँकी छ, अरू वार्ड सम्पूर्ण सम्पन्न भइसकेको छ. मात्र वार्ड नम्बर 3 केही भागमा कनेक्सन जोड्न मात्र बाँकी छ.
भने वार्ड नम्बर 18 यो आर्थिक वर्षमा सम्भव छैन?
यो आर्थिक अहिले तत्काल 76 म तपाईँलाई भन्न चाहन्छु असारमा सम्भव छैन. 76 आधा आधीसम्म वार्ड नम्बर 18 काम सम्पन्न हुनेछ. अनि सिँचाइको तहमा हामीले भन्यौँ, सिँचाइको तहमा कोही साथीहरूले यदि बोरिङ माग्नु भने भूमिगत सिँचाइमा एउटा काम गर्न भूमिगत सिँचाइ तत्काल उपलब्ध गराउँछौँ. अनि कृषिलाई पहिलो प्राथमिकता राखेर अहिले मकै जोन पकेट अन्तर्गत वार्ड नम्बर प्राथमिकता छ. जस्तै मकै जोन अन्तर्गत वार्ड नम्बर 7, 6, 8 मकै जोन पकेट क्षेत्र परिसक्यो, बजेट राम्रैसँग आएको छ. वार्ड नम्बर 3-18 बाख्रा पालन पकेट क्षेत्रको रूपमा सुरुवात गरेका छौँ, बोर जातका बका हस्तान्तरण गरेका छौँ, मासु पकेट क्षेत्र छ. त्यसरी प्रधानमन्त्री सुन्तला पकेट कार्यक्रम अन्तर्गत सुन्तला जोनको रूपमा परिसकेका छ. तथापि जनताले मैले काम गर्छु भन्नु पऱ्यो, जनताले मैले काम गर्छु भन्ने सन्दर्भमा नगरपालिकाको तहबाट गरिने योजनाहरूको तहमा प्रतिबद्धताका साथ लगानी गर्न क्लियर छौँ.
कतिपय जनतालाई त थाहै छैन कि नगरपालिकाले के कस्ता योजना अगाडि सारेको छ, के कस्तो प्रक्रिया हुन्छ, प्रोसेस हुन्छ, त्यो विषयमा पनि अलिकति अवेरनेस गर्ने काम चाहिँ नगरको हो कि होइन?
विषय त के हो भने हामी एउटा वार्डमा पाँचजनाका दरले निर्वाचित छौँ, सबै जनतालाई नगरपालिकाले उयो गर्दैछ है। जस्तै हामी सामान्य कुरा पनि जानु जरुरी छ कि आज तालिम गोष्ठी के गर्यो? मैले त भनिसकेको छु, यदि सिलाइ कटाइको तालिम लिन्छ कसरी लिन्छ भने एक परिवार सिलाइ कटाइको तालिम लिइसके पश्चात एउटा परिवारलाई एउटा 10,000 मेसिन मेसिन किनिदिने परिवार पालिने भयो। त्यसै गरी मैले करिब करिब यो अब यो असार मसान्तभन्दा अगाडि 12-15 परिवारलाई सिलाइ कटाइको मेसिन दिनुपर्छ भने तमा लागिरहेको छु। त्यसै हामीसँग पहिलाको हाम्रो थियो नि त चलन चल्ती, आँसीहरू अर्चाप्ने, अरिया बनाउने, कोदाली बनाउने। आज तपाईँ हेर्दा जानुहोस्, एउटा वार्डमा घुम्दै जानुहोस्, एउटा वार्डमा त आरन पाउनुहुन्न। अब आरनको सुरुवात गर्नु जरुरी छ, हामी पहिला पुर्खाहरूले गरेको कामलाई पनि प्रोत्साहन गर्नु जरुरी छ। त्यसो हुँदा वार्ड नम्बर 1-18 प्रत्येकमा एउटा परिवार कमसेकम आरनमा निर्भर रहोस्, त्यो पनि रोजगारको सुरुवात हो। ती सानो तिना विषयवस्तुमा पनि अत्यन्त गहिरो सूक्ष्मका साथ सोधेर काम अगाडि बढाउने चिन्तनमा लगाइरहेको छु।
अलिकति नगरवासीका प्रश्न पनि यहाँलाई राखौँ। फेसबुकमा उहाँहरूले लेखिरहनु भएको छ, लक्ष्मण पौडेलले लेख्नुहुन्छ, मेयर साहबज्यू करिब 2 वर्ष बितिसक्यो, हजुरको यस समृद्ध नगरको सोचाइमा कुन कुन नयाँ पूर्वाधार पर्छन् र यसका एक्सन प्लान के छन्? कृपया समय सीमाको आधारमा केवल हुनसक्ने काम मात्र बताइदिनु होला भनेर प्रश्न गर्नु।
मैले जस्तै लक्ष्मीले सोध्नुभयो, मैले महत्त्वाकांक्षी 3 योजना भनिसकेँ, त्यसै अन्तर्गत रहेर बर्थिङ सेन्टर गैँडाकोट नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरूमा बर्थिङ सेन्टर सुरुवात गर्न लागिरहेको छु। ल्याबको रूपमा धेरै ठाउँमा सुरुवात भइसकेको छ र पितौजी अस्पताललाई नगर अस्पताल बनाएरै छोड्नेछु, म यो प्रतिता व्यक्त गर्न चाहन्छु। र सिँचाइको तहमा यदि जनताहरू चाहनुभयो भने भूमिगत सिँचाइको तहमा उपलब्ध पानीको सुनिश्चित हुने प्रतिता व्यक्त गर्न चाहन्छु। त्यसै गरी मैले पहिलो प्राथमिकता कृषिलाई बनाउने छु र दोस्रो प्राथमिकता शिक्षा एनडी मैले बनाइसके पश्चात यो नगरपालिका अन्तर्गत रहेका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयको ड्रेस एउटै बनाउने छु र सामुदायिक र संस्थागत विद्यालयको ड्रेस एउटै बनाइकन अर्को सामुदायिक र संस्थागत विद्यालयको जुन विद्यालयहरू छन् तिनको कलर तिनको डेकोरेसन पनि एउटै हुनेछ, म यो प्रतिबद्ध भन्न चाहन्छु। यसलाई कारण त म लिएर जानेछु।
जस्तो अहिले बर्थिङ सेन्टर र स्वास्थ्य संस्थाको प्रवर्धनको काम भन्नुभयो, 18 पहिला इक्विपमेन्ट पुग्यो तर बत्ती नपुगेको कारणले अलपत्र अवस्था।
म त्यही त भने इक्विपमेन्ट पुग्यो बत्ती पुग्यो बत्तीलाई लाइन तयारीमा लागिरहेको छु। मैले त भने 18 विद्युतको लागि केही बजेट छुट्या थियो, म तपाईँको मिडियामा भन्न चाहौँ, साथीहरू किन्ने बेला सल्लाह गर्नु भएन, चाहिने थियो 10 मिटरको पोल किन्नु, 8 मिटरको पोल बजेट त अहिले मसँग पनि छैन नि त, त्यो आधार गर्नु पर्ने कतिपय काम गर्ने सन्दर्भमा जस्तो वार्ड नम्बर 3-18 डस्टबिन बन्न थाल्यो भने के भन्छ मान्छेले? वार्ड नम्बर 3-18 डस्टबिन बन्न थाल्यो भने हेर्ने मान्छेले के भन्ला? तपाईँले विचार गर्नु न। अनि विद्युतको काम गर्ने सन्दर्भमा विद्युतको इक्विपमेन्ट अब विद्युत प्राधिकरणसँग कन्ट्याक्ट गरेर काम गर्नु पऱ्यो, त्यहाँ उपभोक्ता समितिले विद्युत पोल किन्ने, तार किन्ने, अनि विद्युतमा लाग्ने सामानहरू किन्ने त होइन नि, अहिले त्यहाँ सामान छ प्रशस्त। मैले यही वैशाख 1 गते बत्ती बाल्ने भनेको थिएँ, मैले विद्युतको काउसरीको विद्युतको प्रमुखसँग तपाईँले कुनै हालतमा वैशाख 1 गतेसम्म विद्युत बाल्नुपर्छ, त्यहाँ प्रतिक्षण सुरुवात गर्नुपर्छ भनेको थिएँ। तथापि उहाँसँग हेर्न गएँ, साथी अनुमानको लागि मलाई कहिले कुरो गर्नु भएन, विद्युतको प्राधिकरण चिपसँग हेर्न जान्छु त पोल छ 8 मिटरको कसरी गर्नुहुन्छ भन्नु न। अनि बजेटको सुरुवात पनि गर्दैछु, अनि प्रदेश सरकारसँगबाट वार्ड 18 विद्युत लाइनमा बजेट चाहियो भनिसकेपछि मैले 2 करोड बजेट हालिदिन्छु भन्नुभएको छ उहाँले। अब त 2 करोड भएपछि हामीले किनेको पुल पनि काम लाग्ला, अब भित्रभित्र 8 मिटरको पुलहरू कतिपय सन्दर्भ काम गर्ने सन्दर्भमा नगर प्रमुखसँग कतिपय वडाहरू सोधेर काम गर्दा तल परिन्छ नि भन्ने चिन्तन पनि छ। यो के भने हामी मलाई चाहिँ मानसिकता होला, एउटा तर्क छ नि पञ्चायती राज त लामो समयसम्म टिकिरहँदा सबै पञ्च नेपाल भन्दा जस्तो यहाँ शासन हाम्रै थियो अहिले को रहने जस्तो चिन्तन पनि होला, तथापि त्यो चिन्तन हट्नु पर्थ्यो, त्यो मानसिकता हटेन भने विकास जान सक्दैनौँ।
मेयरले हाम्रो कुरो सुन्दैन भनेर छलफलै नगरिकन अगाडि बढाउनु कि?
म त दावा गर्न चाहन्छु, मेरो कार्यकाल र मैले गरेको कार्यकाल र यसभन्दा अगाडि गरिएका कार्यकालको मूल्याङ्कन होस्, तुलनात्मकमा मूल्याङ्कन होस्। म सुन्न तयार छु, म सबैको बिचबाट तपाईँले देख्नु भएको छ, म भोलि यो मेयरको पद निश्चित समयको लागि हो, मतलब आम जनता आम नागरिक हो।
ठिक छ, बुद्धि न्युरे लेख्नुहुन्छ, नेपालको संविधानले कक्षा 8 निशुल्क शिक्षा पाउनु नैसर्गिक अधिकार कायम गरेको छ, तर अभिभावकले चर्को मूल्य विभिन्न बाहनामा तिरेका छन्। निजी विद्यालयलाई पनि मर्ज गर्ने र कक्षा 8 निशुल्क शिक्षा दिने योजना हुन सक्दैन भनेर प्रश्न गर्नुभयो।
बुद्धिजी, उहाँले जुन प्रश्न सोध्नुभयो यसलाई धन्यवाद छ। मैले विषयत शिक्षा केन्द्र नियमावली बनाइसके पश्चात सबै संस्थागत विद्यालयहरूलाई पनि त्यसको मापदण्ड के गरिदिनु अगाडि बढाउने छु। तथापि अहिले शिक्षा केन्द्र नियमावली शिक्षा ऐन र नियमावली संघीय सरकार र प्रादेशिक सरकारले नबनाएको अवस्थामा त्योसँग म एउटा कानुनलाई परिपालन गर्ने मान्छे हो शपथ खाइसके पश्चात त्यो बाजी नगरी म गराउनु छ अहिले गराउँदैन तथापि शिक्षा नियमावली पनि सही गर्नेछु
ठिक छ शिक्षासँग सम्बन्धित अर्को प्रश्न छ सूर्यनाथ तिवारीले प्रश्न गर्नुभएको छ ढोडेनीबाट
हजुर
श्रीकृष्ण गण्डकी मावि ढोडेनीमा शिक्षक दरबन्दीको कमीका कारण अध्यापनमा कठिनाइ छ सो समाधानका लागि नगरपालिकाको कुनै योजना छ कि भनेर प्रश्न गर्नुभएको छ
अब विषय त विद्यार्थी सङ्ख्याको आधारमा शिक्षक दरबन्दी कायम गर्ने सन्दर्भमा हामी सोचिरहेका छौँ त्यो चिन्तन अगाडि बढिरहेको छ र सबै शिक्षक साथीहरूसँग सबै प्रधानाध्यापक साथीहरूसँग बसिने छ कतिपय विद्यालय मैले अस्ति परको मिटिङ बनिसकेका छु कसैलाई जारी खुवाउने नाममा कसैलाई आफ्नो नातागोतालाई भर्ती गर्ने नाममा दरबन्दी क्रिएट गरियो भने त्यो काट्ने काम पनि हुनेछ नभएको ठाउँमा परिपूर्ति हुनेछ नभएको ठाउँमा जहाँ शिक्षकको दरबन्दी विद्यार्थी सङ्ख्याको आधार शिक्षक छैन त्यसलाई परिपूर्ति गर्ने व्यवस्था मिलाइनेछ जहाँ भनौँ न निजी क्षेत्रबाट राख्ने जुन प्रक्रियाको सुरुवात पनि छ यहाँ छ नि हामी त चिन्तन गर्छौँ भने सबैको राम्रो हाम्रो होइन मेरो हाम्रो हुनुपर्छ भावनाका साथ भएका गल्ती कमी कमजोरी छन् भने त्यसलाई पनि
ढोडेनीमा जुन श्रीकृष्ण गण्डकीमा मावि पठन पाठन नहुँदै त्यहाँका विद्यार्थी कोटासम्म पुग्नुपर्ने बाध्यता थियो त्यसलाई अलिकति प्राथमिकतामा राख्नुपर्ने होइन
विशेष त मैले भने वार्ड नम्बर 18-3 क्षेत्रमा भौगोलिक क्षेत्रले अलिक विकटता पनि छ त्यसलाई शिक्षाको सन्दर्भमा जबसम्म हामी शिक्षालाई अगाडि बढाउन सक्दैनौँ तबसम्म हामीले चाहेर समृद्धि गर्दा जान सक्दैनौँ त्यो वार्ड नम्बर 3-18 सन्दर्भमा अलिक लचिलोको साथ म हेर्ने दृष्टिकोण बनाइरहनेछु शिक्षा क्षेत्र नाताले पनि
प्रदीप पौडेलले चाहिँ फेसबुकमै प्रश्न गर्नुभएको छ यहाँलाई सडकमा हिँड्दा गाडीवालाले जथाभावी शुल्क लिने गर्छ कसरी समाधान गर्ने होला भनेर प्रश्न गर्नुभएको छ
जस्तै मैले यो प्रदीपले भनेको मैले विषयवस्तु बुझ्न सकिनँ गाडीवालाले भन्नाले
सडकमा हिँड्दा यातायातमा हिँड्दा जथाभावी उठाउने अथवा भाडा निश्चित भाडा दर रेट भन्दा अलिकति बढी लिने गरेको उहाँको जिज्ञासा
यो त वास्तवमा के भने यो नगरपालिका अन्तर्गतले भाडा निर्धारण गर्ने सन्दर्भमा नगर अन्तर्गत रहेका सिटी बसहरू भोलि हामी सुरुवात गऱ्यौँ भने त्यसलाई हामीले गर्न सकौँला तथापि अहिले राष्ट्रिय रूपबाट गर्ने राष्ट्रिय यातायात कार्यालयले नै त्यसको शुल्क निर्धारण गर्ने र त्यही अन्तर्गत कार्यान्वयन गर्ने सन्दर्भमा लाग्नुपर्ने हो तथापि त्यस्तो छ भने मैले सम्बन्धित निकायमा पहल गर्ने प्रत्यक्ष व्यक्त गर्न चाहन्छु
जस्तो यहाँहरूको चाहिँ यो नगर विकास योजनाकोमा पनि यो अलिकति सडक दुर्घटना न्यूनीकरणको लगायतका कुराहरूले सडकमा चाहिँ सिसी क्यामेरा जडान गर्ने र यसलाई प्रभावकारी रूपमा अगाडि बढाउने भन्ने कुराहरू समेट्नु भएको छ यहाँ केही दिन अगाडि विजय आफमको एउटा रिपोर्टमा पनि यहाँले भोलिदेखि नै यो काम हुन्छ भन्नुभएको थियो र मायाजी हाम्रै सहकर्मी मायाजीले फेसबुकमा कमेन्ट गर्नुभएको छ सिसी क्यामेरा बनाउने काम किन भएको छैन केही समय पहिला विजय आफमसँग कुरा गर्दा भोलिबाट नै हुन्छ भन्नुभएको थियो नगर प्रमुखज्यूले अहिले के हुँदैछ भनेर उहाँले प्रश्न गर्नुभयो
यो प्राविधिक सेक्टरमा सिसी क्यामेरा जुन हामी राख्न लगाएका थियौँ र 9 ठाउँमा करिब गडाकोट नगरपालिका करिब पुलिस प्रशासनले हेरेर 9 ठाउँमा जड गरिएको थियो तथापि तारको कारणले गर्दा बारम्बार तार छिन्ने तार चोरी हुने कारणले अप्ठ्यारो पर्व भनिरहनु भएको छ र त्यसको लागि तत्काल सुरुवात गर्नुहोस् लागेको पैसा चाहिँ म उपलब्ध गराउनेछु भनेको छु र त्यसो अनुसार अगाडि बढाउनेछु यदि बनेको छैन तत्काल बनाउनुको लागि पहल गर्नेछु
अब आगजानी डुवान कटान भुक्सेबाट बस्ती तथा जमिनको संरक्षणका लागि आवश्यक योजनाहरू तर्जुमा गरिनेछ वन्यजन्तुको क्षतिको उचित क्षतिपूर्तिको व्यवस्था मिलाइनेछ लगायतका कुरा मिठा मिठा कुराहरू थिए अब यो आगजनीका लागि जति पनि बजेट कुनै एक आर्थिक वर्षमा छुट्टिएको बजेट पनि अर्कै शीर्षकमा खर्च भयो जुन वरुण यन्त्र किन्ने यो काम चाहिँ किन यस्तो भइरहेको छ
ठिक छ के छ भने वरुण यन्त्र किन्ने सन्दर्भमा मैले सङ्घीय सरकारसँग कुरो गरेको छु र उहाँहरूले एउटा वरुण यन्त्र उपलब्ध गराउने भनिसके पश्चात नगरपालिकाको बजेटलाई कार्यान्तरमा लैनौँ र मलाई आश्वासन पाएको छु मलाई लाग्छ विश्वस्त छु मैले पनि वरुणन्तर सङ्घीय सरकारले उपलब्ध गराउनेछ अर्को नदी कटानको सन्दर्भमा नारायणीको सन्दर्भमा हेर्नु हो भने मैले त्यही भएर अगाडि भने नि आसम म आएको 3 वर्ष अब 3 वर्ष सुरुवातको चरण र यसभन्दा अगाडिको चरण सुरुवात गर्नुहोस् जनताको तटबन्ध अन्तर्गत बनेका सेपरहरू अहिले नारायणी हेर्नु जानुहोस् तपाईँले गत साल कति बन्यो अहिले कति बन्दैछन् नदी कटानलाई नियन्त्रण गर्ने सन्दर्भमा म बारम्बार लागिरहेको छु म त कामको सन्दर्भमा यदि यहाँ टबर काठमाडौँ गएर भरतपुरको इन्जिनियरले यदि काम मानेन भने काठमाडौँ गएर पनि काम गरिरहेको छु अहिले पनि नारायण वर्षको 2-3 बनिरहेको थियो हेर्नुहोस् गत साल 6 बनेर 6 बन्द अहिले बोटुटोल मुनि राम मन्दिर मुनि अहिले बन्दैछ 7 थप्दैछ 2 फेरि तत्काल पानी अहिले पानी बढिसक्यो हुनु भनिरहेको थिएँ मैले अस्ति मात्रै गएर तत्काल सुरुवात गर्ने कि नगर्ने यो बजेट फेरि जुन किन दिने सबै उपलब्ध गर्ने दायित्व मेरो भन्छ अहिले वार्ड नम्बर 7 2 साइपर थप साइपर बन्दैछ वार्ड नम्बर 6 राम मन्दिर पनि बन्दैछ, बोटल पनि बन्दैछ, तथापि अझ दुई तिनवटा म थप्ने चरणमा वार्ड नम्बर 10 र 11 अझ दुईवटा बनाउनु पर्छ भनेर लागिरहेको छु। नदी कटानकै सन्दर्भ भन्नुहुन्छ भने मैले तपाईँलाई भने बालुडेन्द्र किन्ने सन्दर्भ अगाडि कुरो गरिसकेँ, तथापि अन्य क्षेत्रमा अन्य भूछ्याउने क्षेत्रहरू छन् भने हामी काम गरेर प्रतिबद्ध छौँ।
जस्तो केहीले चाहिँ खेलकुद क्षेत्रका विकास निर्माणको प्रक्रियाहरू के भइरहेछ भनेर प्रश्न गर्नुभएको छ, खेलकुद क्षेत्रको विकासको लागि चाहिँ नगरले के गर्दैछ यहाँहरूले?
अब विशेष त खेलकुदको लागि एउटा वार्ड नम्बर 13 मनमोहन क्षेत्रीय रङ्गशालालाई त्यसको डिपिआर भन्दैछ, गण्डकोट खेलकुद क्रमको लागि गण्डकोट खेलकुद क्रमलाई अगाडि बढाउने तरिकाले बढाएका छौँ। बिपी र अन्तर्राष्ट्रिय खेल क्रमलाई नीतिगत आधार निर्णय गरेका छौँ, नीतिगत आधार निर्णय गरेपछि मैले सङ्घीय सांसद मान्य सांसद डाक्टर शशाङ्क कुरासँग दुई तिन पटक भने, डाक्टर साहब यो राष्ट्रिय महत्त्व कार्यक्रम पनि हो, यो एउटा राष्ट्रिय पुरुषसँग जोडिएको विषयवस्तु पनि, सँगै बसौँ छलफल गरौँ, यसलाई नीतिगत आधारमा कसरी गर्ने, सङ्घीय सरकारसँग कुरो गरौँ, प्रदेश सरकारसँग कुरो गरौँ, म बारम्बार भनिरहेको छु। तथापि मेरो तहबाट मैले भ्यासम्म गर्ने सन्दर्भमा गरिरहेको छु र भोलिको दिनमा त्यहाँको 7 नम्बरको जुन जमिन छ त्यो जमिन एकीकरण गरिसके पश्चात यदि त्यो जमिनलाई निजी क्षेत्रतर्फ लिजहोडको आधारमा अगाडि बढ्ने नीतिगत आधार निर्णय भयो भने कम्तीमा 20-25 बिघा क्षेत्रलाई बिपी अन्तर्राष्ट्रिय खेल क्रमको लागि छुट्याएर त्यसलाई मेरै कार्यकालमा एउटा मेरै कार्यकालमा त्यो नामको अगाडि म डराउनु मान्छे होइन।
अहिले खासमा यो अगाडि बढ्न नसक्नु कारण चाहिँ के हो? डिपिआर अगाडि बढ्न
डिपिआर बढ्न नसक्नु कारण बजेटको कमजोरी, राष्ट्रिय यो राष्ट्रिय महत्त्वको जन नपर्नु कारण नै हो।
अर्को एउटा सामाजिक विकास तथा समावेशी लक्षित कार्यक्रम अन्तर्गतको एउटा जिज्ञासा यहाँलाई राख्छु। बाल मैत्री स्थानीय शासन राष्ट्रिय रणनीति 2068 र कानुन रणनीति 2068 अनुरूप बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता अन्तर्गतका सम्पूर्ण सूचकहरू 2075 साल चैत्र मसान्तसम्म पुरा गरी बाल मैत्री नगरपालिका घोषणा कार्यक्रम प्राथमिकताका साथ अगाडि बढाइनेछ भन्नुभएको थियो। समय त घर्कियो
भन्नुभएको होइन, सबैजना तपाईँले हेर्नुभयो भने नगरपालिका देख्न सक्नुहुन्छ
96 जना
जिम्मेवारी लिनुपर्छ, 96 जना हस्ताक्षर पनि गरौँ, तथापि कार्यक्रम सुरुवातको कसले गरौँ के गरौँ? यो त नगरपालिकामा नीतिगत आधार गर्ने दायित्व मेरो, त्यसलाई कानुन गर्ने त मेसिनरी हो कि?
एक नम्बर बाहेक
अरू वार्ड हुन सकेन। मैले भन्न खोजिरहेको के हो भने यो कार्यक्रम यदि कार्यक्रम र बजेट र कार्यक्रम नगरपालिका छुट्याइसके पश्चात यो दायित्व र जिम्मेवारी मेरो भनेर अपरोक्त सबैले गर्यो भने हामी काम गर्न सक्ने हो। मलाई लाग्छ अब 76 सालभित्र यो कार्यक्रमलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्छ भने त मैले पहल गर्नेछु।
अर्को चाहिँ एउटा नगरका 5 वर्ष मुनिका बालबालिका र 60 वर्ष माथिका नागरिकलाई स्थानीय स्वास्थ्य संस्थाहरूबाट निशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइनेछ, यो चाहिँ के भइरहेको
छ? यो भइरहेछ तर के भने 80 वर्षभन्दा माथि होला, मैले घर घर जाने यो समाधान भएर आइसके पश्चात 80 वर्षभन्दा माथिको डाटा लिने र घर घर जाने घर स्वास्थ्य परीक्षण गर्ने तहमा एउटा सुरुवात गर्ने चिन्तन सोच मैले राखिरहेको छु। अर्को के हो भने यो जुन अशक्त र वृद्ध भत्ताहरू छ यो भत्ताको तहमा कानुन तरिकाले मिलेसम्म प्रत्येक वडा तहमा गएर घर घर वितरण गर्ने सन्दर्भमा म कानुन प्रक्रियासँग र आर्थिक निवारीसँग यदि बाजेन भने त्यसलाई पनि कार्यान्वयन गर्ने तहमा लाग्नेछु।
हामी अन्त्यतिर पनि आइसकेका छौँ। नगरवासीको सुविधाका लागि बस पार्कको सम्भाव्यता अध्ययन गरिनका साथै नगर क्षेत्रभित्र नगर बस सञ्चालन गर्न उपयुक्त हुनेछ भन्ने कुरा छ, यो चाहिँ के भइरहेछ? अघि यस पटक पनि तपाईँ आउने बित्तिकै पनि एउटा नगर बस सञ्चालनका लागि एउटा महत्त्वपूर्ण कदम चाल्नु भएको थियो, त्यो पनि त्यसको विषयमा पनि यहाँ गर्न चाहनुहुन्न होला?
विषय त कुरो गर्नुहुन्छ भने म आउँदा जुन हामीसँग सिटी बस चितवन सञ्चालन भएको थियो, वृद्ध वृद्धको लागि सहयोग गर्ने गरी हामीले लगानी गर्ने गरी सुरुवात गऱ्यौँ, त्यो पनि विवाद परेको थियो, फेरि घोषणा गर्दा बित्तिकै विवाद पनि पर्यो।
किन विवादमा
विवाद किन पर्यो भने वृद्ध वृद्धलाई घोषणा गर्ने मैले भने वृद्ध गर्ने भनेर हामी दुईजना बोल्यौँ, ऊ परम पनि बोल्नु भएको थियो, म पनि बोलेँ, अनि सम्झौता गर्ने बेला मैले गरिसके पश्चात त्यो विवादमा परिपरिरहेको थियो। तथापि त्यो विवाद त्यस्तो यो कतिपय कुरा यस्तो राम्रो पनि हुँदो रहेछ, विवादमा परेको विषयवस्तु करिब 8 महिना चल्न पनि चलेन, त्यो निजी क्षेत्रबाट सहकार्य थियो, त्यो कार्यक्रम बन्द भइरहेको छ। अहिलेको सन्दर्भमा जुन बस पार्क बनाउने भनेर हामीले जुन भिडियासीले वृक्षारोपण गरेर क्षेत्र भनिरहेको थियो, तथापि त्यो 150-150 नम्बर किता विभिन्न व्यक्तिको नाम दर्ता भएको छ, मैले नगरसभाबाट त्यस स्थानलाई नै बस पार्क बनाउने तहमा नीतिहरू निर्णय गर्नेछु र कार्यक्रमको तहमा लैनेछु।
त्यो के अरे सार्वजनिक जग्गा व्यक्तिको नाममा गएको कुरो चाहिँ कसरी यसलाई चाहिँ अगाडि बढाउँदै हुनुहुन्छ?
मैले भने नीतिगत ल्याउनको लागि यसलाई कानुनी मैले अस्ति मात्रै मुख्यमन्त्रीसँग पनि कुरो गरेँ, महाधिवक्तासँग पनि भेटेर कुराकानी गरेँ, यो सेटिङको आधारमा मालपोतदेखि सर्वोच्च अदालतको सबै यसरी भन्न त हुने होइन कानुनी प्रक्रिया, फेरि भोलि एउटा नगर परम बोल्यो भने मुद्दा लागे पनि मुद्दा कसैले गाह्रो लगायो भने मलाई आपत्ति छैन, यो सेटिङको तहमा बदमासी पूर्ण तरिकाले कृत्य जालसाजीको आधारमा सबै सर्वोच्चदेखि अख्तियारसम्मको सेटिङको आधारमा जुन बदमासी भयो यसलाई मैले मिलेसम्म कानुनी आधारमा बदल गर्ने तमा लागिरहेको छु. तथापि नगरसभाले कानुनी आधारमा बदल गर्ने र जनताको आँखाबाट देखिएको कुरो जहाँ सार्वजनिकको जनताले देख्नु भएको छ, आम जनताले देखेको कुरो सार्वजनिकको भनिरहँदा भनिरहँदै पनि नगरसभाबाट नीतिगत आधार निर्णय गरेर तर बस पार्कको अगाडि बढ्नु छ.
ठिक छ, हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ. अब अन्त्यमा चाहिँ अलिकति संक्षेपमा नगरले के कस्ता राम्रा कामहरू अगाडि बढाएको छ, संक्षेपमा जुन नगरवासीको हितका कामहरू के कस्ता अगाडि बढाउँदैछ र के कस्ता कार्यक्रम चाहिँ सम्पन्न गरिसकेको छ संक्षेपमा अन्त्य.
विशेष त सिन्चाइको तहमा हामी अत्यन्त तदवस्था लगाइरहेका छौँ. हामी कृषिलाई नै पहिलो प्राथमिकताका साथ हाम्रा कार्यक्रम अगाडि बढ्नेछौँ र कृषि सन्दर्भमा कृषि पेसासँग संलग्न रहेर काम गर्नुभएका कृषक दाजुभाइहरू नगरपालिकामा आएर के उपलब्धिहरू हुनसक्छन् त्यसको लागि नगरपालिका के दिएको छ जानकारी लिनको लागि पनि आह्वान यसै मिडिया मार्फत गर्न चाहन्छु. त्यसै गरी स्वास्थ्य शिक्षा अन्तर्गत रहेका हाम्रो कति आधार नीतिगत आधारमा सारेका कदमहरूले यदि स्वास्थ्य कदमहरूले पनि जनतामा त्यस्तो पहुँच पुगेको छैन भने मलाई सम्पर्क गरेर वडा मार्फत सम्पर्क गरेर शाखाबाट सम्पर्क जानकारी दिन पनि चाहन्छु. र हामीले गर्ने कार्यक्रमहरूको सन्दर्भमा हामी 24 घन्टा खुला छौँ जनताको प्रतिभाको नाताले गर्दा राम्रा राम्रा कार्यक्रम र कामको प्रति सुझाव दिनु र हामीले गरेका कुनै गल्ती कमी मान्छे होस् वा गल्ती कमीहरू हुनसक्छ त्यसको लागि सुझाव र सल्लाह दिनको लागि आम नगरवासी दाजुभाइ तथा दिदीहरू देश विदेशमा रहेर यो विजय एफएम 101.6 MHz सुनेर बस्नुभएका दाजुभाइ तथा दिदीहरूले सकारात्मक सोचका साथ नगरपालिकाको सन्दर्भमा नगर प्रमुख केही समयको लागि मात्र, भोलि म पनि जनता हो, अहिले नगर प्रमुख भइरहँदा यो म आफू बसिरहेको यो कुर्सीको मर्यादा मैले पनि पालन गर्नुपर्छ, त्यो मर्यादा पालन गर्ने सन्दर्भमा सम्पूर्ण अरूको पनि दायित्व नै मैले महसुस गरिरहेको छु. र आफ्ना तहमा रहेका आफ्ना तहका आफ्ना जिम्मेवारीहरू छन् भन्ने तहमा सबैले बुझ्नु पनि जरुरी छ. र त्यसरी यदि कसैले बुझ्नु भएन भने त्यो बुझाउने तहमा पनि सम्पूर्ण नगरवासी दाजुभाइ तिर्पी लाग्नुभयो भने भोलिले हामीले अगाडि चारेको समृद्ध विकसित नगरपालिका बनाउने तहमा हाम्रा कदमहरू अत्यन्त सही तरिकाले अगाडि बढेका छन् मलाई लाग्छ. हामी मिलेर गयौँ भने यो नगरपालिकालाई समृद्ध र विकसित नगरपालिका बनाउन टाढा छ जस्तो मैले महसुस गरेको छैन.
हुन्छ, हाम्रो शुभेच्छा र शुभकामना पनि छ र महत्त्वपूर्ण समय दिनुभयो यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद.
विशेष त विजय फर्मबाट धेरै लामो समयको अन्तरालमा मेरा कुराहरू राख्ने जुन अवसर प्रदान गर्नुभयो विजय फर्म तपाईँ श्रीधर शर्मा लगायत यो टिमलाई पनि धन्यवाद दिन चाहन्छु. भोलिको दिनमा सकारात्मक चिन्तन र सकारात्मक सोचका साथ तपाईँका आवाजहरू नगरपालिकाको आवाजको रूपमा रहन् नगरपालिकाले गर्ने कामको सन्दर्भमा बारम्बार मलाई घचघचाउने गर्नुहोस् र पदीय मर्यादामा कोही कति कोही कतै कतै दायमाई गर्न थाल्यो भने सिस्टम संविधानले भने चाहिँ भन्ने तहमासम्म तपाईँका कदमहरू पुग्नु हुने शुभेच्छासहित आफ्नो हुनुहुन्छ. धन्यवाद, नमस्कार.
उहाँ हुनुहुन्थ्यो गैडाकोट नगरपालिकाका नगर प्रमुख छतराज पौडेल. उहाँसँग आज हामीले विकास र सुशासनका सन्दर्भमा विभिन्न छलफल गऱ्यौँ. कार्यक्रमको निर्धारित समय सकिएको छ, अर्को शनिबार यसै समयमा पुनः उपस्थित हुनेछौँ फरक अतिथिका साथमा. विकास र सुशासनमाथिको छलफल हाम्रो नगरबाट प्रविधिका साथी गगनजीलाई धन्यवाद. म श्रीधर उपाध्याय बिदा हुन्छु. नमस्कार.